الحمد لله الحمد لله الذي هدانا للإسلام وما كنا لنهتدي لولا أن هدانا الله أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم من المؤمنين رجال صدقوا ما عاهدوا الله عليه فمنهم من قضى نحبه ومنهم من ينتظر وما بدلوا تبديلا صدق الله مولانا العظيم یہ دوسری مجلس ہے ہندوستان کی آزادی میں مسلمانوں کا کیا کردار رہا ہے کیا رول رہا ہے 1857 کی باتیں چل رہی تھی میں انگریزوں نے دلی شہر کے اندر مسلمانوں کے اوپر اتنا بڑا ظلم کیا کہ پوری دلی شہر میں ہزاروں کی تعداد میں مسلمان قتل کیے گئے جو زندہ بچ گئے ان کو کیمپوں میں آسرا لینا پڑا ایک انگریز ڈیلیرم پیل لکھتے ہیں کہ دہلی شہر میں 1857 کے بعد تقریباً 1000 مسلمان باقی رہے تھے باقی تمام مسلمانوں کو قتل کر دیا گیا اندازہ لگاؤ کتنی بڑی تعداد کے اندر قتل کیا گیا ہوگا الہ آباد میں بعض نابالغ معصوم چھوٹے چھوٹے بچوں کو بھی پھانسی کے اوپر لٹکایا چونکہ یہ بچے کھیل کود میں انگریزوں کے خلاف ایک ریلی انہوں نے نکالی تھی جس میں جھنڈے لہرائے تھے اس سزا کے اندر معصوم معصوم بچوں کو بھی قتل کر دیا گیا پھانسی کی سزا دے دی گئی थॉमसन नाम के एक अंग्रेज अपनी बुक में लिखते हैं, के कैदियों को, मुसलमान कैदियों को बांध करके, नंगा करके जमीन पर सुलाया गया था। सर से लेकर पैर तक पूरे बदन के ऊपर तांबे के सलियों को, तांबे की सलाखों को गरम करके दाग दिए गए थे। वो मुसलमान बिचारे तड़प रहे थे, तो मुझे ये बेहतर लगा कि पिस्तौल से, बंदूक से गोली मार करके इनको ख़त्म कर दूं, ताकि ये बिचारे इस तकलीफ से छुटकारा पा ले। वे अंदाज़ा लगाओ कि कैसा ख़तरनाक जुल्म हुआ होगा। इस तरह 1857 के मौके के ऊपर 50 से 55 हजार उलमाए किराम को फांसी की सजा दी गई। और 4.5 से 5 लाख तक मुसलमानों को कत्ल किया गया। कितना बड़ा जुल्म किया गया होगा, अंदाजा लगाइए। वास्को डी गामा जो पोर्टुगाल के था, वो 1498 ईस्वी के अंदर कालीकट सबसे पहले आया था। 1601 ईस्वी में ईस्ट इंडिया कंपनी का सबसे पहला स्टीमर हिंदुस्तान आया। 101 इंग्लैंड के ताजिरों ने, व्यापारियों ने 30,000 पाउंड जमा करके ईस्ट इंडिया कंपनी को कायम किया था। 1803 ईस्वी में जब अंग्रेज दिल्ली में दाखिल हुए, हजरत शाह अब्दुल अजीज साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह ने बाकायदा फतवा दिया और अंग्रेजों के खिलाफ लड़ने के लिए लोगों को दावत दी। फिर रेशमी रुमाल चरवड़ चली, तहरीके रेशमी रुमाल। इस तहरीक के नतीजे में हजरत शेखुल हिंद यानी हिंदुस्तान के बहुत बड़े बुजुर्ग, बहुत बड़े आलिम हजरत मौलाना महमूद हसन देवबंदी रहमतुल्लाह अलैह को अंग्रेजों ने यूरोप का एक मुल्क माल्टा ले जा करके कैद किया। 3 साल से ज्यादा हजरत को और आपके साथ शेखुल इस्लाम मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह को मौलाना वहीद अहमद साहब फैजाबादी रहमतुल्लाह अलैह, हकीम नुसरत हुसैन साहब रहमतुल्लाह अलैह, इन सब लोगों को कैद किया गया। حکیم صاحب کا تو وہیں مالٹا میں انتقال ہوا، وہیں ان کی قبر مبارک بنی۔ ابھی ابھی ہماری ایک تازہ کارگزاری کی کتاب آئی ہے، دیکھی ہوئی دنیا پانچواں حصہ، جس میں مالٹا کے سفر کی کارگزاری لکھی ہے۔ اس میں آپ کو پوری ڈیٹیل کے ساتھ پڑھنے کو ملے گا۔ آپ اس کتاب کو پڑھیے کہ حضرت شیخ الہند رحمت اللہ علیہ نے انگریزوں کو ملک سے بھگانے کے لیے 40 سال تک خفیہ چھپی ہوئی تیاریاں کی، اور پھر آپ کو جیل کی سزا بھگتنی پڑی۔ دارالعلوم دیوبند کے آپ پہلے اسٹوڈنٹ ہیں، آپ نے جو یہ ریشمی رومال مومنٹ چلائی تھی، بھارت سرکار نے اس کی یاد میں 5 روپے کی پوسٹل ٹکٹ بھی بار پاڑی ہے۔ حضرت مولانا سید حسین احمد مدنی رحمت اللہ علیہ پر بھی 5 روپے کا ٹکٹ ہماری گورنمنٹ نے جو ہے بار پاڑا ہے۔ اس طریقے سے 1919 کے اندر جمعیت علماء ہند قائم ہوئی، اور جتنی بھی آزادی کی مومنٹ چروڑ تحریکات چل رہی تھی، اس کو جمعیت کے پلیٹ فارم سے پھر باقاعدہ آگے بڑھایا گیا۔ اسہکار چروڑ ترک موالات، اس میں 925 علماء کرام نے دستخط کر کے ایک فتویٰ شائع کیا۔ مولانا محمد علی جوہر، مولانا ابو الکلام آزاد رحمت اللہ علیہ، ان لوگوں نے انگریزوں کی پروڈکٹ، انگریزوں کی بنائی ہوئی چیزوں کا بائیکاٹ کرنے کا اعلان کیا، جس کی وجہ سے انگریزوں کو نقصان ہونا شروع ہوا۔ بمبئی میں آج بھی سابو صدیق مسافر خانہ ہے۔ یہ سابو صدیق، ان کی بہت بڑی شوگر فیکٹری تھی، پورے انگلینڈ کے اندر ان کی شوگر ایکسپورٹ ہوتی تھی، لیکن انہوں نے اپنا بزنس کا، کاروبار کا نقصان کیا۔ اتنے بڑے ایکسپورٹر، لیکن اپنے دیش کی محبت کے اندر انہوں نے اپنے بزنس کا نقصان کیا۔ بھگت سنگھ کا نام لیا جاتا ہے۔ ایک وقت وہ تھا کہ بھگت سنگھ کو جب انگریزوں نے پکڑا ہے تو ان کا کیس لڑنے والا کوئی نہیں تھا، کوئی ان کو ساتھ دینے والا نہیں تھا۔ بیرسٹر آصف علی نے بھگت سنگھ کا کیس لڑا، ان کا مقدمہ ہاتھ میں لیا۔ سب سے پہلے جرنالسٹ، پترکار میر باقر، وہ مسلمان تھے، ان کو ملک کی آزادی کے لیے انگریزوں نے پھانسی کی سزا دی۔ جرنالزم کی دنیا میں जर्नलिस्टों के अंदर सबसे पहले फांसी पर चढ़ने वाले मुल्क की आजादी के लिए एक मुसलमान जर्नलिस्ट थे, मीर बाकिर। आज जो ये नारा दिया जाता है इनकलाब जिंदाबाद, ये मौलाना हसरत मोहानी रहमतुल्लाह अलैह का दिया हुआ ये नारा है। जय हिंद का जो नारा लगाते हैं ये आबिद हसन रहमतुल्लाह अलैह का दिया हुआ नारा है। अंग्रेजों की जो एजुकेशन पॉलिसी थी जिसके बारे में मैंने आपको कल बतलाया था, उस एजुकेशन पॉलिसी के जरिए से वो लोग पूरे मुल्क में क्रिश्चियनिटी ईसाई मजहब को आम करना चाहते थे। हजरत शेखुल हिंद मौलाना महमूद हसन देवबंदी रहमतुल्ला अलैह ने क्रिश्चियनिटी और क्रिश्चियन सिस्टम और अंग्रेजों की एजुकेशन पॉलिसी को तोड़ने के लिए जामिया मिल्लिया कायम किया, और ये जामिया मिल्लिया दिल्ली का इसी मकसद से हजरत ने कायम किया था ताकि अंग्रेजों की एजुकेशन पॉलिसी का मुकाबला करे। अंडमान निकोबार के अंदर सबसे ज्यादा कब्र मुसलमानों की है। मुसलमान आजादी के मुजाहिदीन जिनको अंग्रेजों ने कैद किया था, वहीं फांसी की सजाएं दी गई, या ये के वो बेचारे भूखे प्यासे बीमारियों में इंतकाल कर गए। आज हमारे मुल्क में कोई बड़ा खतरनाक होता है तो उसको पकड़ने के लिए उसके सर पर इनाम डिक्लेयर किया जाता है। हजरत मौलाना अहमदुल्लाह रहमतुल्लाह अलैह ऐसे जबरदस्त आजादी के मुजाहिद थे कि अंग्रेजों ने उस जमाने में 50,000 रुपये का इनाम उनके बारे में डिक्लेयर किया था। उस जमाने के 50,000, आज से 150-200 साल पहले अंदाजा लगाओ। मौलाना अहमदुल्लाह कैसे वो देश प्रेमी होंगे, वतन की मोहब्बत कैसी होगी, अंग्रेजों के कैसे कट्टर दुश्मन होंगे कि अंग्रेजों ने इनकी गिरफ्तारी और जो है पकड़ उनकी खबर देने पर 50,000 का इनाम डिक्लेयर किया था। आज जलियांवाला बाग को लोग याद करते हैं कि अमृतसर में जलियांवाला बाग में जनरल डायर ने गोलियां चलवाई। आपको मालूम होना चाहिए कि जलियांवाला बाग में मारे जाने वाले सबसे ज्यादा मुसलमान थे। मोहनदास करमचंद गांधी जब साउथ अफ्रीका में थे तो एक मुसलमान के कॉलेज के अंदर आपने बैरिस्टरी की, और वहां से आने के बाद मौलाना मोहम्मद अली जौहर मौलाना शौकत अली दोनों के साथ मिलकर इन्होंने काम शुरू किया और इनको महात्मा का प्यारा लकब हजरत मौलाना अब्दुल बारी फिरंगी महल्ली रहमतुल्लाह अलैह ने दिया। तब से वो महात्मा गांधी के नाम से मशहूर हुए। आपको एक और अजीब बात बताऊं, कॉन्स्टिट्यूशन ऑफ इंडिया भारत देश का बंधारण دستور ملک, ملک کا دستور, جو ایک دستور بنانے والی اسمبلی نے تیار کیا, اسمبلی آف کانسٹیٹیوشن, بندھارن بنانے والی سبھا, ڈاکٹر بھیمراؤ امبیڈکر, انہوں نے بھارت کا بندھارن تیار کیا. وہ دلت ہونے کی وجہ سے الیکشن ہار گئے, تو 1946 کے اندر بنگال کے ایک مسلم سنستھا نے ڈاکٹر بھیمراؤ امبیڈکر کو اپنا کینڈیڈیٹ بنایا, اپنا امیدوار بنایا, اور وہ بھی مسلم علاقے سے ان کو الیکشن لڑوایا, جس سے ڈاکٹر بھیمراؤ امبیڈکر الیکشن جیت گئے اور کانسٹیٹیوشن کمیٹی کے اندر وہ آگے بڑھے اور ان کو کانسٹیٹیوشن لکھنے کا موقع ملا, جو کانسٹیٹیوشن کے اوپر آج ہمارا ملک چل رہا ہے. 1942 جب انگریزوں کے سامنے بڑی چروڑ چلی بھارت چھوڑو, تو یہ بھارت چھوڑو مومنٹ کا نعرہ دینے والے بمبئی کے یوسف مہر علی تھے, جنہوں نے 1942 کے اندر بھارت چھوڑو کا نعرہ لگوایا. سائمن کمیشن جب آیا تو سائمن گو بیک, سائمن واپس جاؤ, اس کا نعرہ بھی یوسف مہر علی نے لگوایا. کلکتہ کے اندر ایک حاجی عثمان تھے, 1920 تک کلکتہ کے اندر جتنے بھی اسکول جتنے بھی کالج تھے سب انہی کے بنائے ہوئے تھے. انہوں نے اپنا پورا خزانہ ملک کی آزادی کے لیے کھول کر کے رکھ دیا. بڑے بڑے مسلمان بزنس مین لوگوں نے, تاجروں نے, ویپاریوں نے بہت بڑی تعداد کے اندر ملک کے لیے قربانی دی. آج قطب مینار, تاج محل, آگرہ کا قلعہ, فتح پور سکری کے اندر اور تاج محل, جھومتے مینار احمد آباد کے, احمد آباد کی سیدی سید کی جالی, پوری دنیا دیکھنے کو آتی ہے. سب سے زیادہ ہمارے دیش کو فوریکس, فورین کی کرنسی تاج محل وغیرہ کے ذریعے سے ملتی ہے. یہ سب چیزیں مسلمانوں نے بنائی, مسلم حکمرانوں نے بنائی, مسلم بادشاہوں نے بنائی. دیکھو مسلمان بادشاہ جنہوں نے اس دیش کے اوپر حکومت کی, چاہے لودھی خاندان ہو, گھوری خاندان ہو, تغلق خاندان ہو, سید خاندان ہو, غلمان خاندان ہو, آخر میں مغل خاندان ہو, مغل پہلے بھی آئے تھے پھر آخر میں بھی آئے, इन सब लोगों ने एक जो बहुत बड़ी वफादारी का काम किया, अजीबो गरीब वफादारी, देश प्रेम, कि इन्होंने भारत देश को डेवलप किया। ये मुगलाई आइटम जो हमारे देश के अंदर एक बड़ी अजीबोगरीब आइटम्स है, मुगलाई, ये मुगलों की देन है। और इनकी बड़ी खूबी ये कि इन्होंने हमारे देश को डेवलप किया। देखो हमारा कोहिनूर हीरा लंदन में है, वहां की रानी के ताज में है। ये जितने भी मुस्लिम राजा महाराजा लोग आए, आप बतला सकते हैं कि कोई यहां से हीरा जवेरात वगैरह ले जा करके मक्का में मदीना में रखा हो? एक नमूना भी नहीं बतला सकते। इसी मुल्क के, इसी देश के वफादार होके रहे और भारत देश को इन्होंने डेवलप किया, आबाद किया, यादगारें बनाई, ये बहुत बड़ी खूबी की बात है। आपको पेरिस में, फ्रांस में, लंदन में, वहां के म्यूजियमों में हमारे देश की चीजें मिलेगी कि ब्रिटिशर लोग जो यहां से दौलत, सोना, चांदी, लकड़ा, बहुत सारी चीजें ले गए, एक लंबी चौड़ी हिस्ट्री है। और हमारी बड़ी बड़ी अनोखी अजीब गरीब चीजें, हाथ से लिखी हुई बुक्स, वो सब चीजें आपको इंग्लैंड के म्यूजियमों में देखने को मिलेगी। पोर्टुगीज लोग, डच लोग जो ले गए, वो आपको पुर्तगाल के अंदर लिस्बन में म्यूजियम के अंदर मिलेगी, पेरिस के अंदर देखने को मिलेगी, फ्रांसी लोग जो ले गए। ये हमारा पौंडीचेरी, ये तो बहुत बात तक फ्रांस के कब्जे में रहा। हमारा दीव, दमन, गोवा बहुत बाद तक पुर्तगीज लोगों के कब्जे में रहा, लेकिन एक एग्जाम्पल भी ऐसा नहीं बतला सकते कि ये जितने भी मुस्लिम राजा लोग आए, उन्होंने आकर यहां से लूट करके कोई चीज ले जा करके मक्का में, मदीना के अंदर रखी हो। सब कुछ इसी देश को डेवलप करने के पीछे लगाया। ये इनका बहुत बड़ा देश प्रेम, बहुत बड़ी मुल्क के साथ मोहब्बत और वफादारी की बात है। और 1926 कलकत्ता के अंदर जमीयत उलमाए हिंद का अजीम शान इजलास हो रहा है। 14 मार्च हजरत अल्लामा सैयद सलमान नदवी रहमतुल्लाह अलैह, उसकी प्रेसिडेंट है, सदारत कर रहे हैं। मुकम्मल आजादी का ठहराव, तजवीज वहीं पर पास की गई। तो भारत देश की मुकम्मल आजादी की तजवीज 1926 में जमीयत उलमाए हिंद के कलकत्ता की इजलास के अंदर पास की गई। और बाद में चल करके उसको महात्मा गांधी जी, सरदार वल्लभ भाई पटेल, पंडित जवाहरलाल नेहरू और उस जमाने के बड़े बड़े लीडरों ने उसको आगे बढ़ाया, उसका सपोर्ट करके उसको आगे बढ़ाया। अजीब अजीब जुल्म की दास्ताने हैं। लाहौर जो उस जमाने में हमारे देश का एक शहर था, अंग्रेजों ने 3,800 इंडियन सिपाहियों को पकड़ा और ये बात अमृतसर के उस जमाने के डिप्यूटी कमिश्नर फ्रेडरिक अंग्रेज ने खुद लिखा है। इंडियन सोल्जर सिपाहियों के पास अंग्रेजों ने हथियार वापस ले लिए कि ये कहीं बगावत न कर देवे, और इनको अंग्रेज सिपाहियों ने घेर करके रखा। 30 जुलाई को 1857 जब तेज आंधी चल रही थी तो भूखे प्यासे फौजियों में से एक सिपाही ने तंग आकर के अंग्रेज कमांडर मेजर स्पेंसर को कत्ल कर दिया और जो भाग सके वो भाग निकले। तकरीबन 500 हमारे भारतीय फौजियों को 4 घंटे में फांसी दी गई और 237 दूसरे फौजियों को गोली मार दी गई और 145 हमारे भारतीय फौजी वो थे जिनको कैद करके भूखा प्यासा गर्मी की वजह से मार डाला गया। इस कदर उनको कैद खाने के अंदर सख्त सजा दी गई। हजरत मौलाना मोहम्मद अनवर शाह साहब कश्मीरी रहमतुल्ला अलैह ने महात्मा गांधी जी को दांडी यात्रा के मौके के ऊपर सपोर्ट किया। मुफ्ती अतीकुर रहमान साहब उस्मानी रहमतुल्ला अलैह, मुजाहिदे कौम व मिल्लत हजरत मौलाना हिफ्जुर रहमान साहब से हारवी रहमतुल्ला अलैह, इन लोगों ने दांडी यात्रा के अंदर भरपूर हिस्सा लिया। उस वक्त ये सब दाभेल जिला नवसारी के दारुल उलूम के अंदर पढ़ाते थे। ১৯২৮ के अंदर जब सरदार वल्लभ भाई पटेल ने खेडूतों के लिए, किसानों के लिए ना कर यानी टैक्स नहीं भरने का ऐसी मोमेंट और चरवड़ चलाई। सरदार वल्लभ भाई पटेल आणंद के बाजू में बोरसद के रहने वाले, करमसद के रहने वाले थे। वहां से बारडोली जिला सूरत आए और उनको यहां के पटेल लोगों ने सरदार का बिरुद दिया, लकब दिया। तब से वो सरदार वल्लभ भाई पटेल के नाम से मशहूर हो गए। अंग्रेज लोग टैक्स बड़े बड़े डालते थे और जो टैक्स न भरे उसकी जमीनों को जब्त कर लेते थे और जब्त करके उसकी हराजी कर देते थे, नीलाम कर देते थे। तो उस वक्त डाभेल के मदरसे से मुफ्ती अतीकुर रहमान साहब रहमतुल्लाह अलैह ने फतवा लिखा, अंग्रेज लोग जो जमीन नीलाम कर रहे हैं कोई मुसलमान उसको खरीद नहीं सकता। ये जो जबरदस्ती कब्जा करके जमीन को नीलाम कर रहे हैं उसको कोई न खरीदे। सरदार वल्लभ भाई पटेल की इस तहरीक और मूवमेंट के अंदर मुफ्ती अतीकुर रहमान साहब के फतवे ने बड़ी ताकत पैदा की, उससे उनकी चरवड़ मजबूत हो गई। 1931 के अंदर सिविल नाफरमानी और अंग्रेजों के सामने सिविल नाफरमानी की जब मूवमेंट और चरवड़ चली तो 44,500 मुसलमान अंग्रेजों की जेल में गए, गिरफ्तारी दी, अपने आप को पकड़वाया। कितनी बड़ी कुर्बानियां दी। 1757 में पलासी का मैदान, 1799 में श्रीरंगापट्टनम में टीपू शहीद और उनके अब्बा हैदर अली मरहूम की कुर्बानियां, बक्सर की जंग, फिर 1857 में लाखों मुसलमानों की कुर्बानियां, फिर 1919 में बाकायदा जमीयत उलमाए हिंद और जमीयत के प्लेटफार्म से मुसलमानों की बड़ी कुर्बानियां। ये सब आजादी का बहुत लंबा चौड़ा इतिहास है। और ये जो आज हमारा भारत देश का प्यारा प्यारा झंडा है, आप जानते हो ये झंडे का नक्शा तैयार किया था बदरुद्दीन तैयब जी की औरत सुरैया तैयब जी ने। बदरुद्दीन तैयब जी मुल्क के आजादी के बड़े लीडर मुजाहिद है। उनकी बीवी सुरैया तैयब जी ने ये भारत देश का झंडा, उसका नक्शा बनाया और अशोक चक्र को जो भारत के झंडे के अंदर रखा गया, हमारे मुल्क के झंडे में रखा गया, ये सुरैया तैयब जी का फॉर्मूला था, उन्होंने फॉर्मूला दिया कि अशोक चक्र को भारत के झंडे में शामिल करो और ये तिरंगा खूबसूरत झंडा उनकी दिमाग की देन है। और जब मुस्लिम लीग को तैयार किया गया, मोहम्मद अली जीना को सपोर्ट करके खड़ा किया गया और हमारे देश के भागला टुकड़े करने की बात आई, तो मुस्लिम लीग को किसने खड़ा किया, मोहम्मद अली जीना को किसने खड़ा किया और किसने भारत के भागले पढ़ाने की अंदर खाने प्लानिंग की, ये मेरे जैसा छोटा आदमी क्या बतलावे। हजरत मौलाना सैयद अबुल कलाम आजाद रहमतुल्लाह अलैह की एक छोटी सी बुक है अंग्रेजी में आजादी पर, उसको पढ़ लो। मौलाना आजाद स्वतंत्र भारत के पहले एजुकेशन मिनिस्टर, स्वतंत्र भारत के पहले शिक्षण मंत्री, उन्होंने बुक लिखी है, छोटी सी बुक है तकरीबन 30-31 पेज की। उन्होंने वसीयत की थी, रिकॉर्ड करवा दी थी कि मेरे इंतकाल के इतने साल के बाद इस बुक को डिक्लेयर करना, तो डिक्लेयर करके फिर छुपा दिया गया। उसमें सब चीजें उन्होंने लिख दी है, तो अगर उस बुक को पढ़ोगे तो आपको अंदाजा होगा कि किन किन लोगों ने मुस्लिम लीग और मोहम्मद अली जीना को और भारत देश के टुकड़े कराने की बात में बढ़ चढ़ के हिस्सा लिया था। शेखुल इस्लाम मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह की कब्र मुबारक पर अल्लाह की करोड़ों रहमतें नाजिल हो, जब सर स्टोफर्ड क्रिप्स आए, जो अंग्रेजों की बड़ी बड़ी पॉलिसियां तय करते थे, इन्होंने आकर के ब्रिटिश गवर्नमेंट ने बाकायदा लंदन से उनको इंडिया भेजा कि ये भारत के लोग आजादी 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 कर रहे हैं, तो कैसी आजादी चाहिए। उस वक्त जितनी भी आजादी की लड़ाई के अंदर हिस्सा लेने वाली संस्था थी, तंजीमें थी, सब ने मुलाकात की, सब ने आजादी की बातें कही। इंडियन नेशनल कांग्रेस भी गई, जमीयत उलमाए हिंद भी गई, हजरत मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह ने एक फॉर्मूला रखा जिसको मदनी फॉर्मूला कहा जाता है। वो इतना अच्छा फॉर्मूला था कि अगर उसके ऊपर अमल करते तो हमारा देश भारत आज भी सोने की चिड़िया होता और उसके तीन टुकड़े न बनते, अखंड भारत होता, गैर मुनकसिम हिंदुस्तान होता। जमीयत उलमाए हिंद اور اس کے اس زمانے کے اکابرین بزرگان دین شیخ الاسلام مولانا سید حسین احمد مدنی رحمت اللہ علیہ، مولانا سید ابو الکلام آزاد رحمت اللہ علیہ، مولانا حفظ الرحمن صاحب سہاروی رحمت اللہ علیہ، مفتی عتیق الرحمن صاحب عثمانی رحمت اللہ علیہ، یہ سب وہ بزرگان دین تھے جنہوں نے بھارت دیش کے ٹکڑے ہو، بھاگلے پاڑے جائے، ڈیوائیڈ کیا جاوے، اس کا ویرود کیا، بہت زوردار مخالفت کی. انہوں نے انگریزوں کو بھی کہا، مسلم لیگ والوں کو بھی کہا، انڈین نیشنل کانگریس کو بھی کہا کہ بھارت دیش کے ٹکڑے نہیں ہونے چاہیے، حصے نہیں ہونے چاہیے، ایک غیر منقسم ہندوستان، اکھنڈ بھارت رہنا چاہیے. لیکن اس مدنی فارمولے کو چلنے نہیں دیا گیا. سوچو حضرت مدنی کی اس بات کو مان لیتے تو آج کتنا پیارا بھارت دیش کا حسین نقشہ ہوتا. لیکن حضرت کی بات نہیں مانی گئی. تو ہم تو مادر ذات پیدائشی جمعیتی ہے. ہمارے بزرگوں نے، ہمارے بڑوں نے بھارت دیش کے ٹکڑے ہوئے، بھاگلے پڑے، ڈیوائیڈ ہوئے، اس کا زوردار ویرود کیا تھا. بہت سے مسلمان مولانا سید حسین احمد مدنی رحمت اللہ علیہ سے ناراض ہو گئے، دشمن ہو گئے. حضرت نے سب کچھ برداشت کیا لیکن گم گم کے اعلان کیا کہ نہیں نہیں، حصے نہیں، ٹکڑے نہیں ہونے چاہیے، ایک اکھنڈ مضبوط بھارت رہنا چاہیے. اور دیش کی ستا اور حکومت کیسے چلے گی، کیسی پارلیمنٹ ہوگی، کتنے مسلم ممبر ہوں گے، کتنے ہندو ممبر ہوں گے، اور کتنے ادھر ریلیجن کے ممبر ہوں گے، وہ ایک زوردار فارمولا حضرت نے پیش کیا. جب وہ فارمولا حضرت مدنی نے رکھا تو سر اسٹوفٹ کرپس اپنی جگہ سے کھڑا ہو گیا. اتنا ہوشیار آدمی. اور پوچھتا ہے کہ یہ مولوی صاحب نے پولیٹکس کہاں پڑھی، کون سی یونیورسٹی میں پولیٹکس سیکھی. دارالعلوم دیوبند کی چٹائی پر بیٹھنے والا حضرت شیخ الہند مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ کے پاس قرآن حدیث کا علم حاصل کیا، انگریزوں کی نفرت، ملک کی محبت، انگریزوں کو دیش سے نکالنے کا جذبہ، یہ سب چیزیں حضرت مدنی رحمت اللہ علیہ کو ملی تھی. اور حضرت مدنی کو یہ چیز ملی تھی اپنے استاد حضرت شیخ الہند مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ کے پاس سے. اسی لیے حضرت مدنی اور جمعیت علماء ہند کے اکابرین بزرگان دین وہ ایک ملک رہے، اکھنڈ بھارت رہے، اس کی فیور اور حمایت کرتے رہے. اور اس کے لیے انہوں نے ہر طرح کی قربانیاں دی. और देखिए 1757 से लेकर के 1947 तक करीबन 200 साल का जमाना मुल्क को आजाद कराने के लिए बेशुमार कुर्बानी, देश के लिए बेशुमार जाने मुसलमानों ने दी। इसकी ये जो इतनी लंबी चौड़ी हिस्ट्री है वो एक दो दिन के अंदर न बयान हो सकती है न सुन सकते हैं। उसमें बड़े ईमान को ताजा करने वाले कुर्बानी के किस्से भी है। उसको बाकायदा लेसन के तौर पर पाठ्य पुस्तक में स्कूल कॉलेज हाई स्कूल के सिलेबस और कोर्स में पढ़ाया जाना चाहिए। और उसको बतलाना चाहिए। इस वक्त जो जनरेशन है और जो न्यू नेक्स्ट जनरेशन होगा उनके सामने फ्रीडम फाइट, मुल्क की आजादी की सही हिस्ट्री, सही तारीख सामने आनी चाहिए, सही सच्चा इतिहास आना चाहिए। तो उनके दिल के अंदर देश प्रेम के सही जज्बात परवान चढ़ेंगे और मुल्क के अंदर कौमी एकता, कौमी इत्तेहाद का माहौल पैदा होगा। और जिस तरह हिंदू, मुस्लिम, सिख सब ने मिलकर के मुल्क की आजादी के लिए मेहनत की और मुल्क को इतना खूबसूरत बेहतरीन कॉन्स्टिट्यूशन दस्तूर मिला आजादी को बाकी रखने के लिए, कॉन्स्टिट्यूशन दस्तूर बंधारण को बाकी रखने के लिए, देश की प्रगति के लिए, देश की तरक्की के लिए कौमी इत्तेहाद, कौमी एकता बहुत जरूरी है। देश में बसने वाले तमाम मजहब, तमाम धर्म के लोगों को उनको फंडामेंटल राइट्स, कॉन्स्टिट्यूशन ने जो राइट्स उनको दिए, बंधारण में जो हक उनको दिए गए, दस्तूरी हुकूक वो पूरे पूरे मिले और हर मजहब और हर कौम के लोगों को प्रगति करने का, तरक्की करने का चांस और मौका दिया जाए। किसी को भी खास तौर पर मजहब के नाम के ऊपर टारगेट न बनाया जाए। अगर ये चीज हो गई तो हमारे देश में कुदरती तौर पर जो सोर्सिस है, कुदरत ने, जगत के पैदा करने वाले ने, मालिक ने जो हमको सोर्स दिए हैं, वो तमाम सोर्स हम पूरी अमानतदारी के साथ देश की प्रगति के लिए खर्च करें, तमाम मजहब के लोगों को फंडामेंटल और कॉन्स्टिट्यूशन के राइट्स और हक मिले, सबको सही तौर पर प्रगति और तरक्की करने का मौका दिया जाए, कौमी एकता हो और हरेक के साथ इंसाफ हो, तो फिर हमारा देश प्रगति करेगा, तरक्की करेगा اور جو ایک زمانے میں سونے کی چڑیا تھا تو اب سونے کا پورا ملک ہمارا بن سکتا ہے. ان سب چیزوں کی ہم کو ضرورت ہے, اور جب یہ سب چیزیں ہوگی تو ملک کے اندر امن, سکون, چین, شانتی, خوشحالی کا ماحول ہوگا. میں اپیل کرتا ہوں خاص طور پر مسلمانوں سے اور ہر دھرم کے لوگوں سے کہ آزادی کی صحیح ہسٹری پڑھو. تاکہ ہم ایک دوسرے کو شک وہم کی نظر سے نہ دیکھے. آج ایک دوسرے کو شک کی نظر سے دیکھتے ہیں, یہ اس کو غدار مانتا ہے, یہ اس کو غدار سمجھتا ہے. یہ سب چیزیں ختم ہو اور صحیح ہسٹری جب سامنے ہوگی تو آپس میں محبت اور جوڑ بھی ہوگا. اور علامہ اقبال نے جو نعرہ لگایا تھا, سارے جہاں سے اچھا ہندوستاں ہمارا, یہ اس وقت جا کر کے سارے جہاں میں اچھا بنے گا. جہان ورلڈ کو کہتے ہیں اردو میں, پورا ورلڈ, پوری دنیا, پورا جگت, اس میں سب سے اچھا ہمارا ہندوستان بن سکتا ہے. آج بھی بن سکتا ہے, ہمیں پورا یقین ہے. لیکن اس کے لیے قومی اکتا, قومی یک جہتی, امن و امان, عدل و انصاف, ہر دھرم ہر مذہب کے ساتھ انصاف, ہر ایک کو فنڈامنٹل رائٹس, ہر ایک کو بندارنیہ حق برابر سرابر ملے تو ہمارا دیش پوری دنیا میں سب سے اچھا ہو سکتا ہے. اور علامہ اقبال نے جو خواب دیکھا تھا وہ خواب پورا ہو سکتا ہے. سارے جہاں سے اچھا ہندوستاں ہمارا. اس لیے مکتب میں, مدرسوں میں, اسکولوں میں, کالجوں میں, ہائی اسکولوں میں لیسن وائز, پاٹھیہ پستکوں میں, سیلیبس میں, کورس میں صحیح ہسٹری, ٹرو ہسٹری, سچا اتہاس وہ آنا چاہیے. انگریزی میں, گجراتی میں, اردو میں, ہر لینگویج کے اندر جو صحیح ٹرو ہسٹری لکھی ہوئی ہے اس کو باقاعدہ ترتیب دے کر کے سیلیبس کے اندر لانا چاہیے. یہ آج کے زمانے کی پکار ہے, آج کے زمانے کی سخت ضرورت ہے. اللہ سے ہم دعا کرتے ہیں کہ ملک کی آزادی کے لیے اللہ کے جن نیک بندوں نے مال کی قربانی دی, جان کی قربانی دی, ہر طرح کی تکلیفیں برداشت کی, اللہ ان کو جنت الفردوس میں بہترین بدلہ عطا فرمائے. اللہ ان کی قربانیوں کو بے انتہا قبول فرماوے. ان کو یاد رکھنا چاہیے, ان کے لیے پڑھ کر کے ایصال ثواب کرنا چاہیے, جن کی برکت سے ہم آزادی کے ماحول میں انگریزوں سے آزاد ہوئے, ان کو بھول نہیں جانا چاہیے. دلی کے اندر جو انڈیا گیٹ ہے وہاں جا کے دیکھو, آزادی کے جو مجاہدین کے نام لکھے ہیں اس میں بہت بڑی تعداد مسلمانوں کی آپ کو ملے گی. پڑھ لو وہاں جا کر کے. और पूरे मुल्क का कोना कोना उसके ऊपर शाहिद और गवाह है। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन। हमारे सलमान भाई की टीम ने ला हौल वला कुव्वत इल्ला बिल्लाहिल अलील अजीम 364,200 मरतबा पढ़ा। अल्लाह ताला इनके इस वजीफे को कबूल फरमावे। अल्लाह ताला